नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले हाराहारीमा, 211 वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 85 र कांग्रेस 82 ठाउँमा विजयी।
मतगणना चलिरहेका 3 वटा महानगरमा एमाले अघि, ललितपुरमा कांग्रेस। महानगरपालिकाहरूमा नयाँ मेयरको स्वागतको तयारी तीव्र।
फर्निचरको टेन्डर हामीले गरिसकेका छौँ, गाडीको टेन्डर पनि अगाडि बढिसकेको छ, उहाँहरू आउँदा हामी चाहिँ तयारीमा छौँ।
तराई मधेश आन्दोलनका क्रममा भएका हत्याका आरोपीमाथिको मुद्दा फिर्ता लिने सरकारको तयारी। थरूहट र तराई मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार।
पाकिस्तानी जेलमा रहेका भारतीय नागरिकलाई मृत्युदण्ड नदिन अन्तर्राष्ट्रिय अदालतको आदेश। अन्तिम फैसला नआएसम्म फाँसी रोक्न पाकिस्तानलाई निर्देशन।
र इङ्ग्लिस प्रिमियर लीग फुटबलमा आज लेस्टर सिटी र टटनह्यामले खेल्ने।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पहिलो चरणको स्थानीय तह चुनावको मतगणना अहिले पनि धेरै ठाउँमा चलिरहेको छ। अहिलेसम्म 211 वटा स्थानीय तहको परिणाम आउँदा नेकपा एमाले र नेपाली कांग्रेस हाराहारीमा छन्। एमाले 21 नगर र 64 गाउँपालिका गरी 85 वटा स्थानीय तहमा प्रमुख जितेको छ। यस्तै नेपाली कांग्रेसले 17 नगरपालिका र 65 वटा गाउँपालिका गरी 82 वटा स्थानीय तह जितेको छ। नेकपा माओवादी केन्द्रले 8 वटा नगरपालिका र 30 वटा गाउँपालिका गरेर कुल 38 स्थानीय तहमा जितेको छ। यसै गरी 3 वटा गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार अध्यक्षमा विजयी भएका छन् भने नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चाले पनि 1-1 वटा गाउँपालिकाको अध्यक्ष जितेका छन्।
पछिल्लो मतगणना अनुसार सल्यानको वनगार्ड कुपिन्डे नगरपालिकाको मेयरमा एमालेका गोविन्द पुन र उपमेयरमा माओवादी केन्द्रकी मन्जु अहिले विजयी हुनुभएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मेयरमा एमालेका डम्बर अर्याल र उपमेयरमा एमालेकै भगवती नेपाल, सिन्धुपाल्चोककै बाह्रविसे नगरपालिकाको प्रमुखमा एमालेका निम्फुन्जो शेर्पा तथा उपप्रमुखमा सुशीला पाखरिन, कालीकोटको खाडाचक्र नगरपालिकाको मेयरमा एमालेका जसी प्रसाद पाण्डे र उपमेयरमा एमालेकै विजया विष्ट विजयी हुनुभएको छ। बागलुङ नगरपालिकामा एमालेका जनक पौडेल र उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी हुनुभएको छ।
यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको अध्यक्षमा एमालेका शम्भु कुमार थापा र उपाध्यक्षमा कांग्रेसकै देवी बुर्लाकोटी, हुम्लाको अदाञ्चुली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दल फडेर तथा उपाध्यक्षमा एमालेकै सौमती ऐडी तथा दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका ईश्वरचन्द्र पोखरेल र उपाध्यक्षमा एमालेकै उर्मिला खड्का विजयी हुनुभएको छ। यस्तै मुगुको खत्याड गाउँपालिकामा एमालेका उपजन बहादुर साई र उपाध्यक्षमा एमालेकै जयानन्द रावल, दोलखाको सेलुङ गाउँपालिकामा एमालेका भरत दुलाल र उपाध्यक्षमा एमालेकै लालमाया योञ्जन, सिन्धुपाल्चोकको बलेपीमा एमालेका केदार छेत्री र उपाध्यक्षमा एमालेकै कमला कायस्थ तथा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै सृजना केसी विजयी हुनुभएको छ। यसै गरी सुर्खेतको सिम्ता गाउँपालिकामा एमालेका कविन्द्र कुमार केसी र उपाध्यक्षमा एमालेकी चन्द्रकला साई तथा धादिङको गल्छी गाउँपालिकामा एमालेका हरिकृष्ण श्रेष्ठ र उपाध्यक्षमा एमालेकै राधा तिमल सिन्हा विजयी हुनुभएको छ।
यसै गरी ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन र उपमेयरमा कांग्रेसकै मुना अधिकारी कुंवर, स्याङ्जाको वालिङ नगरपालिकामा कांग्रेसका दिलीप प्रताप खाँड र उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी, गोर्खाको पालुङटा नगरपालिकाको मेयरमा कांग्रेसका दीपक बाबु कणेल र उपमेयरमा माओवादी केन्द्रका पम्पा बसेल, तनहुँको ब्यास नगरपालिकामा कांग्रेसका वैकुण्ठ नेउपाने र उपप्रमुखमा कांग्रेसकी मीरा जोशी, तनहुँकै शुक्ला गण्डकी नगरपालिकामा कांग्रेसका किसान गुरूङ र उपमेयरमा एमालेकी सविता रसाईले विजयी हुनुभएको छ। यस्तै पर्वतको कुस्मा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामचन्द्र जोशी र उपप्रमुखमा कांग्रेसकै सीता लामिछाने तथा सुर्खेतको गुर्बाकोट नगरपालिकामा प्रमुखमा कांग्रेसका हस्तबहादुर पुन र उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी हुनुभएको छ।
यसै गरी म्याग्दीको रघुगंगा गाउँपालिकामा कांग्रेसका भवबहादुर भण्डारी अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै कमला तिलिजा, गोर्खाको आरूघाट गाउँपालिकामा कांग्रेसका पूर्ण दाहाल र उपाध्यक्षमा कांग्रेसकै कल्पना नेपाली, ललितपुरको बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोपचन्द र उपाध्यक्षमा पनि कांग्रेसकै रञ्जना घिमरे विजयी हुनुभएको छ। नुवाकोटको मेगाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका आशा तामाङ र उपाध्यक्षमा शक्ति लामा गुरूङ विजयी हुनुभएको छ। गोर्खाको धार्चे गाउँपालिकामा कांग्रेसका सन्तोष गुरूङ अध्यक्ष विजयी हुनुभएको छ भने उपप्रमुखमा कांग्रेसकै फूलमाया गुरूङ विजयी हुनुभएको छ।
यसै गरी धादिङको बेनीघाट रोरवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पित्त बहादुर डल्लाकोटी र उपाध्यक्षमा कांग्रेसकी देवी प्रसाद सिलवाल, तनहुको रिसिङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका राजेन्द्र कृष्ण श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकै गिनुमाथा थापा, र काभ्रेको रोशी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दलबहादुर लामा डीवी र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी बर्तौला विजयी हुनुभएको छ। यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुखमा कांग्रेसका निमा ग्यालजेन शेर्पा र उपाध्यक्षमा कांग्रेसकै कोपिला पण्डित, नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका योविन्द्र सिंह तामाङ र उपाध्यक्षमा कांग्रेसकै अञ्जु आचार्य तथा तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रमेश वस्ती र उपाध्यक्षमा एमालेकै तारादेवी रिमाल विजयी हुनुभएको छ।
मकवानपुरको था नगरपालिकामा भने माओवादी केन्द्रका लवशेर विष्ट मेयर र कांग्रेसका खड्ग गोपाली उपमेयरमा निर्वाचित हुनुभएको छ। कालीकोटको तिलागुफा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रत्नबहादुर साई र उपमेयरमा दर्शना नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादीका अमन सिंह तामाङ र उपमेयरमा जानुका पराजुली, हुम्लाको सार्केट गाउँपालिकामा माओवादी केन्द्रका कृष्ण रोकाएर उपाध्यक्षमा एमालेका जोशी धामी निर्वाचित हुनुभएको छ। यस्तै नामखा गाउँपालिकाको अध्यक्षमा माओवादीका विष्णु तामाङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वार पेमा तामाङ विजयी हुनुभएको छ। यसै गरी लमजुङको दुर्दी गाउँपालिकाको अध्यक्षमा माओवादीका ओमबहादुर गुरूङ र उपाध्यक्षमा एमालेका दिलबहादुर घले तथा गोर्खाको सुलीकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णु भट्ट र उपाध्यक्षमा माओवादीकै सनमाया गुरूङ विजयी हुनुभएको छ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावमा मतबदर सम्बन्धमा विभिन्न संचार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। अहिलेसम्म मतपरिणाम घोषणा भई आयोगलाई विवरण प्राप्त भएका स्थानीय तहमा पूरै मतपत्र बदर भएको संख्या झण्डै 2% मात्र रहेको आयोगले जनाएको छ। आयोगले विज्ञप्ति मार्फत पूरै मतपरिणाम घोषणा हुन बाँकी रहेको स्थानमा एकाध मतदान केन्द्रको बदर भएको मत प्रतिशतलाई आधार मानि धेरै मत बदर भएको भनेर सूचना सम्प्रेषण नगर्न संचार माध्यमलाई आग्रह गरेको छ।
यस्तै निर्वाचन आयोगले चुनाव प्रचारका लागि राजनीतिक दल र उम्मेद्वारहरूले विभिन्न ठाउँमा टाँगेका पर्चा, पोस्टर, भित्तेलेखन, टुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तत्काल हटाउन निर्देशन दिएको छ। आयोगले आज विज्ञप्ति निकालेर राजनीतिक दल तथा तिनका उम्मेद्वारहरूले गाउँ शहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने सम्बन्धमा गरेको प्रतिबद्धता प्रचार सामग्री हटाएर पूरा गर्न आग्रह गरेको हो।
नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा सोचे जस्तो मतपरिणाम नआएको निष्कर्ष निकालेको छ। मतगणना चल्दै गर्दा बसेको कांग्रेसका शीर्ष नेताको बैठकले पार्टीले सोचेका ठाउँमा पनि आफ्ना उम्मेद्वार विजयी हुन नसकेको निष्कर्ष निकाल्दै थप मूल्याङ्कन गरेर दोस्रो चरणको चुनावी रणनीति बनाउने निर्णय गरेको महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो। बैठकमा दोस्रो चरणको चुनाव अघि संविधान संशोधन हुनै पर्ने मधेस केन्द्रित दलको अडानका विषयमा पनि छलफल भएको थियो।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वैशाख 31 गते भएको स्थानीय चुनाव निष्पक्ष र धाँधलीरहित हुन नसकेको भन्दै संसदीय छानबिनको माग गरेको छ। निर्वाचन आचार संहितालाई उल्लंघन गर्दै सत्ता पक्षले धाँधली गरेको, विपक्षी कार्यकर्ताको ज्यान लिने जस्ता काम भएको भन्दै एमाले आपत्ति जनाएको छ। एमालेका तर्फबाट आजको संसद बैठकमा बोल्दै नेता राजेन्द्र पाण्डेले चुनावमा सत्ता पक्षले आफू अनुकूल काम गरेको आरोप लगाउनुभयो।
विभिन्न ठाउँहरूमा सत्ताधारी पार्टीका कार्यकर्ताले कतै सरकारकै तर्फबाट पनि गोली हानियो, आतंक मचाइयो, हत्या गरियो, यसरी धाँधली गर्ने प्रयत्न भएको छ। सभामा हाम्रो पार्टी यो निर्वाचनको निष्पक्षताको सवालमा हामीले पहिलेदेखि आवाज उठाउँदै आएका छौं। यो निर्वाचन भएका विभिन्न ठाउँहरूका घटनाको बारेमा संसदीय छानबिन हुनुपर्छ भनेर म माग राख्न चाहन्छु सभामुखले।
राप्रपाले पनि चुनाव निष्पक्ष हुन नसकेको गुनासो संसद बैठकमा गरेको छ। यसैबीच व्यवस्थापिका संसदको अधिवेशन भने आजदेखि अन्त्य भएको छ। 2073 साल वैशाख 21 गते शुरू भएको बजेट अधिवेशन अहिलेसम्म लगातार चलिरहेको थियो। नेपालको संसदीय इतिहासमै सबैभन्दा लामो समय यो अधिवेशन चलेको हो। सरकारले जेठ 15 गते बजेट ल्याउन 8 गते अर्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ।
प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतमा आज हुने भनिएको सुनवाई स्थगित भएको छ। सरकारले प्रकाश अरियाललाई महानिरीक्षकमा बढुवा गरेपछि बढुवा बदर गरी माग्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चको वृहत पूर्ण इजलासमा सुनवाई हुने तयारी थियो। त्यसका लागि देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जवरा, जगदीश शर्मा पौडेल, दीपक कुमार कार्की, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा पेशी तोकिएको थियो। तर वृहत पूर्ण इजलासमा रहेका एकजना न्यायाधीश सिलवालका नातेदार पर्ने खुलेपछि सुनवाई स्थगित भएको हो।
सरकारले कैलाली घटनासहित तराई मधेसका आन्दोलनका क्रममा भएका हत्याका आरोपीमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाएको छ। 2072 सालमा भएको थरूहट र तराई मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार्दै सरकारले आन्दोलनमा सहभागी भएकाहरूलाई लगाइएको मुद्दा फिर्ता लिने तयारी गरेको हो। आज बसेको मन्त्री परिषदको बैठकले आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउँदो मन्त्री परिषदको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। यो आन्दोलनका क्रममा 2072 भदौमा कैलालीको टीकापुरमा एसएसपी सहित 7 प्रहरी र 1 बालकको हत्या भएको थियो। थरूहट र तराई मधेस आन्दोलनका क्रममा 500 भन्दा धेरैलाई मुद्दा लगाइएको भन्दै मधेस केन्द्रित दलले उनीहरूमाथिको मुद्दा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्। कैलाली हत्याकाण्डका आरोपी रेशम चौधरी सहितका सबैको मुद्दा फिर्ता लिने शर्तमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार केही दिन अघि मात्रै सरकारमा सहभागी हुनुभएको थियो। टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरी घटनापछि भारतमा बस्दै आएका छन्। गत वर्ष भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चौधरीले आफूमाथिको मुद्दा फिर्ता लिन आग्रह गरेका थिए। त्यति बेला हत्या आरोपीसँग भेटेको भनेर प्रधानमन्त्रीको निकै आलोचना पनि भएको थियो। अहिले उनै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले चौधरी सहितका हत्या आरोपीहरूको मुद्दा फिर्ता लिने तयारी गरेको हो।
यसैबीच सरकारले चुनावका क्रममा मारिएका दुईजनालाई शहीद घोषणा गरेको छ। वैशाख 31 गते सम्पन्न स्थानीय तहको चुनावमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखाका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो। उनीहरूका परिवारलाई जनही 10 लाख रूपियाँ दिने र पाठक र तामाङका छोराछोरीको लागि निशुल्क पठन पाठनको व्यवस्था गर्ने निर्णय पनि गरिएको सूचना तथा संचार मन्त्री सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। मतदानका दोलखाकै पौवटी र कालीकोटमा मारिएका दुईजनाको बारेमा भने सरकारले केही निर्णय गरेको छैन।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा महानगरको पछिल्लो मत परिणामसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनावका 211 स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 85 र कांग्रेस 82 ठाउँमा विजयी, तराई मधेस आन्दोलनका क्रममा भएका हत्याका आरोपीमाथिको मुद्दा फिर्ता लिने सरकारको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। पहिलो चरणको स्थानीय तहको चुनाव भएका 4 महानगरपालिका सहित अरू स्थानीय तहमा मतगणना अहिले पनि चलिरहेको छ। पछिल्लो जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर साक्य 6315 मतका साथ अगाडि हुनुहुन्छ। कांग्रेसका राजुराज जोशीले 4059 मतसहित उहाँलाई पछ्याइरहनु भएको छ भने विवेकशील नेपालीकी रंजु नेउपानेले 2514 मत प्राप्त गर्नुभएको छ। साझा पार्टीका किशोर थापाले 1904 मत प्राप्त गर्नुभएको छ। यस्तै ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन अगाडि हुनुहुन्छ। उहाँले 11843 मत प्राप्त गर्नुभएको छ। एमालेका हरिकृष्ण व्यञ्जनकारले 11103 मतसहित चिरीबाबु महर्जनलाई पछ्याइरहनु भएको छ। ललितपुर महानगरपालिकामा एमाले कांग्रेस अघि पछि भइरहेका छन्। चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी गमालीले 9212 मतसहित अग्रता कायम गर्नुभएको छ। माओवादी केन्द्रकी रेणु दाहालले 7433 मत प्राप्त गर्नुभएको छ। भरतपुरमा कांग्रेस र माओवादीले मेयर पदका लागि तालमेल गरेका छन्। यस्तै पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयर उम्मेद्वार मानबहादुर जीसीले 9737 मत प्राप्त गर्नुभएको छ। माओवादीसँग तालमेल गरेका कांग्रेसका रामजी कुमारले 9444 मत प्राप्त गर्नुभएको छ।
4 महानगरपालिकाको मतगणना जारी रहँदा भावी महानगरपालिकाहरूमा महानगरपालिकाका मेयरका लागि अहिले महानगरमा कार्यालय र सवारी व्यवस्थापनको काम शुरू भइसकेको छ। साथी पीटी लोप्चनले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाको तयारीबारे बुझ्नु भएको छ।
काठमाडौँ महानगरको मेयर को आउनुहुन्छ भन्ने रहस्यका बीच यति बेला भावी मेयर र उपमेयरको कार्यकक्षको व्यवस्थापन शुरू भइसकेको छ। भूकम्पले क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको भवनमा मेयर तथा उपमेयरको स्वागतार्थ के हुँदैछ त? काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता ज्ञानेन्द्र कार्की,
काठमाडौँ महानगरपालिकाको आफ्नो भवन चाहिँ यो भूकम्पको कारणले ध्वस्त भएको हुनाले त्यो कारणले हाम्रो बस्न लागेको छैन। त्यो कारणले गर्दाखेरि अहिले हामी काठमाडौँ महानगरपालिका पनि हामी भाडामै छौँ। अब यो भाडामा चाहिँ उहाँहरूलाई त्यति उपयुक्त स्थान यो लिफ्ट माथि पनि आउने धेरै अब चाहिँ पब्लिक अब उहाँहरूको चाहिँ कार्यकर्ता पनि धेरै आउने भएको हुनाले यो त्यति उपयुक्त छैन। त्यही कारणले हामीले चाहिँ बागदावरसँग जोडेकै हाम्रो खाली ठाउँमा चाहिँ प्रिफ्याकको हामी भवन बनाउँदैछौँ। त्यो हिजो बेलुकासम्मको नक्सा ड्रइङ चाहिँ डिजाइन गरेर चाहिँ आइसकेको छ। आज हामी बोर्ड मिटिङ बसेर भोलिको टेन्डर गरेर कमसेकम एक हप्ताभित्र त्यसलाई चाहिँ हामी सूचना हामी जो न्यूनतम आउने चाहिँ व्यक्तिलाई हामी एक महिनाभित्र त्यो प्रिफ्याकको त चाँडै पनि बन्छ। त्यो हिसाबले हामी प्रिफ्याकको बिल्डिङ हामीले चाहिँ अगाडि बढाएर त्यसमा हामीले अनि अरू त हामीले फर्निचरको टेन्डर हामीले गरिसकेका छौँ। गाडीको टेन्डर पनि अगाडि बढिसकेको छ। उहाँहरू आउँदा हामी सबै हामी चाहिँ तयारीमा छौँ।
मेयर र उपमेयरका लागि सवारी साधन पनि नयाँ आउँदैछ।
मेयर किनभने उहाँले छोडेर गएको गाडी अब लगभग 15-20 वर्ष भइसक्यो। त्यो गाडी सबै पुरानो पनि भइसकेको छ। त्यो गाडी चल्ने हालतमा पनि छैन अहिले। त्यही भएर अहिले हामीले नयाँ 2 गाडीको टेन्डरमा हामीले पठाइसकेका छौँ। अब टेन्डर भएर हामीले 7 त्यो पनि हामीले छोटो मार्गबाट हामीले चाहिँ अब त गरेको छौँ। किनभने अहिले खरिदको प्रक्रिया अलिकति झन्झटिएको भएको हुनाले हामीले सिधै बजारमा गएर किन्न सक्दैनौँ। हामीले टेन्डरै हामीले गर्नुपर्ने भएको हुनाले जसै काम गर्दा पनि सरकारी नीति अलिक हामीसँग अहिले अलिकति कडा पनि छ। त्यसले गर्दा अलिकति टाइम चाहिँ लाग्छ। भए पनि हाम्रो पारदर्शी हुन्छ। जसले सस्तोमा दिन्छ त्यही गाडी हामीले चाहिँ अब त किन्ने भनेका छौँ। मेयरको लागि करिब हामीले 1 करोड जतिको गाडीको अनुमान गरेका छौँ। उपमेयरको लागि 75 लाखसम्मको गाडी हामीले अनुमानित गरेका छौँ।
काठमाडौँ उपत्यकाको अर्को महानगरपालिका ललितपुर महानगरपालिकामा पनि अब निर्वाचित भएर आउने मेयर तथा उपमेयरको लागि कोठा सजावट गर्न थालिसकेको छ। मेयरका लागि अहिले विपद व्यवस्थापन शाखा रहेको कोठा खाली गरेर रंगरोगन गर्न थालिएको छ भने उपमेयरलाई पीयूआरपीपीको अफिस सञ्चालन भइरहेको कोठामा राखिने भएको छ। महानगरपालिकाले मेयर तथा उपमेयरलाई गाडीको समेत बन्दोबस्त गर्न थालेको छ। ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहाल,
अब हामीले यस महानगरपालिकामा निर्वाचित भएर आउने मेयर उपमेयर लगायत वडाध्यक्षज्यूहरूलाई उहाँहरूलाई आफ्नो वडामा र महानगरमा मेयर उपमेयरलाई स्वागत गर्ने कार्यक्रम बनाइराखेकै छौँ। सर्वप्रथम त हामीले उहाँहरूको बस्ने पूर्वाधारको सन्दर्भमा कोठाहरू फर्निसिङ व्यवस्थापन काम भइरहेको छ, रङरोगनको कामहरू भइरहेको छ। त्यस्तै गरी हाम्रा भइरहेका यन्त्र उपकरण गाडीहरू होइन पनि हामीले उपयुक्त अवस्थामा राखेका छौँ। निर्वाचनपछि निर्वाचित आउने जनप्रतिनिधिहरूलाई यिनै प्रयोजनका लागि सरकारले चाहिँ सुरुदेखि नै स्थानीय तहहरूलाई रकमको व्यवस्थापन गर्न पनि निकासा पनि दिइरहेकै अवस्था हो होइन। यसैलाई मध्यनजर गर्दै हामीले धेरै वडाहरूमा फर्निचरको व्यवस्था, कम्प्युटरको व्यवस्था, त्यस्तै गरिकन मेयर उपमेयरको सन्दर्भ अघि मैले भने जस्तै 20 वर्षदेखि खाली रहेको ठाउँलाई व्यवस्थित गर्ने प्रक्रियामा यी कामहरू हामीले तत्काल अगाडि बढाइरहेका छौँ। त्यस्तै गरी कर्मचारीहरूलाई नपुग ठाउँहरूको सन्दर्भमा नयाँ निर्माण गर्ने भवनहरूको प्रक्रिया पनि अगाडि बढेको छ। यो महानगरपालिका वास्तवमा उपमहानगरपालिकाबाट महानगरपालिकामा आएको सन्दर्भमा यसमा धेरै सुधारको खाँचो छ होइन, ठाउँको अभाव छ, कार्यालयहरू व्यवस्थित गर्न सकिएको छैन। त्यसै हुनाले हामीले यसको रङरोगन प्रक्रियालाई पनि अगाडि बढाइरहेको अवस्था हो।
फर्निचर, फर्निसिङ र सवारी साधन चाहिँ पुरानै हुन्छन् कि नयाँ व्यवस्था गर्दै हुनुहुन्छ?
अब हामीले केही नयाँ र केही पुरानालाई मर्मत गरेर व्यवस्थित गर्ने मितव्ययता पनि अपनाउनु पर्ने अवस्था छ, जसले गर्दाखेरि नयाँ र पुरानो मिलाएर समायोजन गर्ने हो।
मेयर तथा उपमेयरहरू धमाधम निर्वाचित हुँदै गर्दा लामो समय जनप्रतिनिधि बिनै काम गरेका कर्मचारीले समेत सहज हुने अपेक्षा गरेका छन्।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 4221-76-410-2063,
टोल फ्री नम्बर 1660100019।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज ब्याङ्क, राइजिङ टु सर्भ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले आँखाका उपचार सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति 2074 पारित गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्य मन्त्रालयले पेश गरेको यो नीति पारित गरेको हो। नीति लागू भएपछि आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढ्ने, उपचार गुणस्तरीय हुने, उपचारबाट निको नहुने हुने दृष्टिविहीनको शिक्षा एवं पुनर्स्थापनामा सहज पहुँच हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न 10 कम्पनीको संचालक तोकेको छ। प्राधिकरणले 8 जलविद्युत आयोजनाका लागि छुट्टा छुट्टै संचालक तोकेको हो। यस्तै प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका संचालक पनि तोकिएका प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।
बझाङका ग्रामीण बस्तीहरूका लागि अमेरिकामा रहेका गोविन्द कडेलले 10 स्ट्रेचर सहयोग गर्नुभएको छ। उज्यालो अनलाइनमा वैशाख 17 गते प्रकाशित बिरामी बोक्न स्ट्रेचर छैन, आधा बाटोसम्म डाक्टर गएर सुत्केरीको ज्यान बचाए भन्ने समाचार पढेपछि अमेरिका बसाई आएका कडेलले 30,880 रूपियाँ बराबरका स्ट्रेचर उपलब्ध गराउनु भएको हो। प्रमुख जिल्लाधिकारी केशव बहादुर थापाले आज एक कार्यक्रम बीच स्ट्रेचरहरू वितरण गर्नुभयो।
हुण्डी संचालन गरेको आरोपमा जनकपुरमा 55,00,000 रूपियाँ सहित 5 पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा रघुनाथपुरका विष्णुदेव राउत, उनका दाई महादेव, रोशन कुमार महरा, धनुषा सबैलाका बिन्देश्वर राउत र एक राईका अरूण दास छन्। उनीहरू मलेसियाबाट हुने हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीले दावी गरेको छ।
शिक्षकसँग 4,00,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा सर्लाहीबाट बिहान 4 पक्राउ परेका छन्। महोत्तरीको बर्दिवासमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। सर्लाहीका सहायक जिल्ला शिक्षा अधिकारी रामहरि रिजाल र वासुदेव तिमल सिन्हा तथा जनज्योति उच्च मावि लालबन्दीका प्रधानाध्यापक विष्णु बहादुर पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने घुससहित पक्राउ परेका अख्तियार टोलीले जनाएको छ।
मुसलधारे पानीसँगै परेको असिनाले धनकुटाका विभिन्न गाउँको तरकारी खेती नष्ट गरेको छ। असिनाले धनकुटाको डाँडाजार, तुङखा, ल्याप्चेटार, ओख्रे, नाम्जे लगायतका गाउँका किसानले रोपेको तरकारीमा क्षति गरेको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जानकारी दिएको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छ मा कैलाली घटनासहित तराई मधेसमा भएका हत्याका आरोपीमाथिको मुद्दा सरकारले फिर्ता गर्ने तयारी गरेको बारेमा आएका प्रतिक्रिया लिएका छौं।
चुनामणि रजौरेले ट्वीट गर्नुभएको छ, राजनीतिक आवरण दिँदै दण्डहीनतालाई प्रश्रय।
सुभाष लामिछाने फेसबुकमा लेख्नुहुन्छ, हत्याका आरोपमा हिजो थुनिएका ती 80 वृद्धालाई मात्रै लाग्ने होला होइन, गणतान्त्रिक नेपालको कानून दलहरूको काम देखेर नागरिकलाई लाज लाग्न थालिसक्यो।
विशाल प्यारे ट्विटरमा व्यङ्ग्य गर्नुहुन्छ, जाँदा जाँदै एउटा राम्रो काम त गरेर जाने भए प्रचण्डले।
अमालाल कार्कीले फेसबुकमा लेख्नु भएको छ, यो खबर सुन्दा म मात्रै होइन नेपालीलाई दुःख लागेको होला, यस्ता दोषीलाई सरकारले नै छुट दिएपछि दोषीलाई कारवाही चाहिँ कसले गर्ने अनि पीड़ितले न्याय कसरी पाउने।
अनि सोनु भण्डारी बन्जाडे फेसबुकमा लेख्नुहुन्छ, बैतडीमा 80 वृद्धलाई जेल चलान गरेको सुन्दा बालकृष्ण ढुङ्गेललाई अहिलेसम्म कारवाही नभएको याद आयो, खै त समान कानून।
विचारका लागि तपाईलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण जाधव विरूद्धको मृत्युदण्डको सजायमा रोक लगाएको छ। अन्तर्राष्ट्रिय अदालतले जाधवका सम्बन्धमा अन्तिम फैसला नआएसम्म फाँसी दिन नमिल्ने बताएको हो। कुलभूषण जाधवलाई पाकिस्तानी सैन्य अदालतले जासुसीको आरोपमा फाँसीको सजाय सुनाएको थियो। भारतीय नौसेनाका पूर्व अधिकारी जाधव झण्डै 1 पाकिस्तानमा कैद छन्। जाधव विरूद्धको मृत्युदण्डको सजाय रोक्न भारत अन्तर्राष्ट्रिय अदालतमा पुगेको थियो। अन्तर्राष्ट्रिय अदालतको पछिल्लो निर्णयको भारतले स्वागत गरेको छ। पाकिस्तानले भने अन्तर्राष्ट्रिय अदालतमा जाधव विरूद्ध यथेष्ट प्रमाण पेश गर्ने बताएको छ।
नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज राति लिसेस्टर सिटी र टोटेनहम बीच खेल हुँदैछ। लिसेस्टरका चोटग्रस्त खेलाड़ीहरू वेस मोर्गन र रोबर्ट हथले आजको खेल पनि गुमाउनेछन्। दोस्रो स्थानको टोटेनहमको 36 खेलबाट 80 अंक छ। 11 स्थानमा रहेको लिसेस्टरको भने 36 खेलबाट 43 अंक छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले हाराहारीमा 211 स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले 85 र कांग्रेस 82 ठाउँमा विजयी।
मतगणना चलिरहेका तीनवटा महानगरमा एमाले अघि, ललितपुरमा कांग्रेस, महानगरपालिकाहरूमा नयाँ मेयरको स्वागतको तयारी तीव्र।
तराई मधेस आन्दोलनका क्रममा भएका हत्याका आरोपीमाथिको मुद्दा फिर्ता लिने सरकारको तयारी। थरूहट र तराई मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार।
पाकिस्तानी जेलमा रहेका भारतीय नागरिकलाई मृत्युदण्ड दिने अन्तर्राष्ट्रिय अदालतको मृत्युदण्ड नदिन अन्तर्राष्ट्रिय अदालतको आदेश। अन्तिम फैसला नआएसम्म फाँसी रोक्न पाकिस्तानलाई निर्देशन।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति लेस्टर सिटी र टोटनहामले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।